الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والله جعل لكم من بيوتكم سكنا وقال في موضع آخر وعاشروهن بالمعروف صدق الله العظيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اس دنیا میں آنے کے بعد ہر انسان کو ایک ٹھکانے کی ضرورت ہے، اپنی اس ضرورت کے لیے ہر انسان ایک ٹھکانہ بناتا ہے، اسی ٹھکانے کو، اسی رہائش کو ہر زبان میں الگ الگ نام دیا جاتا ہے۔ کوئی تو اسے منزل کہتا ہے، ہماری زبان میں اسے گھر کہتے ہیں، کوئی اسے ہاؤس کہتا ہے، کوئی اسے مکان کہتا ہے، ہر زبان میں اس کے لیے ایک الگ الگ لفظ بولا جاتا ہے۔ جہاں انسان مقیم ہوتا ہے، ٹھہرا ہوتا ہے۔ لیکن یہ اسلام کا حسن ہے، قرآن کریم کی خوبصورتی ہے کہ اس نے انسانی ٹھکانے کے لیے، اس چہار دیواری کے لیے، اس مکان اور منزل کے لیے اس نے ایک عجیب سا معنی خیز ایک لفظ استعمال کیا ہے۔ مکان کو عربی زبان میں یا تو سکن کہتے ہیں یا مسکن کہتے ہیں۔ سکن اور مسکن کے لفظی معنی آتے ہیں سکون کی جگہ۔ یہ جو معنی ہے سکون کی جگہ، یہ لفظ بیت، لفظ مکان، منزل اور ہاؤس، اس کا یہ معنی سکون کا نہیں ہوتا۔ تو گویا قرآن و حدیث میں عربی زبان میں انسان کی رہائش، انسان کے ٹھکانے اور رہنے کی جگہ کے لیے جو لفظ استعمال کیا گیا، وہ لفظ خود انسان کو بتا رہا ہے کہ جہاں آپ ٹھہرنے والے ہیں وہ جگہ آپ کے لیے سب سے زیادہ سکون کی ہے۔ اور انسان کو سکون وہاں ملے گا جہاں محبتیں ہوں، جہاں صحت اور سلامتی ہو، جہاں دلوں میں جوڑ ہو، جہاں آپس میں ہم آہنگی ہو، جہاں ایک دوسرے کے ساتھ لگاؤ ہو، جہاں بڑے اور چھوٹے کے درمیان بڑوں میں عزم میں شفقت ہو، چھوٹوں میں ہمدردی ہو۔ جس چہار دیواری کا یہ ماحول ہوگا وہاں سکون ہی سکون ہوگا، وہاں خوشیاں ہوں گی۔ تو گویا ہماری شریعت میں انسانی ٹھکانے اور انسان کی رہائش کے لیے ایک ایسا لفظ استعمال کیا، سکن کا یا مسکن کا، جو لفظ خود بتا رہا ہے کہ تمہارا گھر ہمیشہ سکون کا ذریعہ بنے گا، راحت کا ذریعہ بنے گا، خوشیوں کا ذریعہ بنے گا۔ لیکن عجیب بات ہے کہ آج کی دنیا اور آج کا ماحول کچھ ایسا کہ انسان اپنے گھر سے باہر تو کچھ خوشی اور سکون محسوس کرتا ہے مگر اپنے ہی گھر میں آنے کے بعد اپنے ہی چہار دیواری میں رہنے کے بعد انسان خوشیاں محسوس نہیں کرتا، سکون اسے نظر نہیں آتا۔ آنے کے بعد اسے لگتا ہے کہ وہی در و دیوار جس کا نام قرآن و حدیث میں مسکن کہا گیا، وہی در و دیوار اسے کاٹ رہی ہے، وہی زمین اس سے نفرت کر رہی ہے۔ آخر یہ کیا وجہ ہے کہ جس ٹھکانے اور جس چہار دیواری کو مسکن اور سکون کہا گیا، سکون اور خوشی، راحت اور سلامتی کا گھر کہا گیا، آج وہی گھر انسانوں کا سکون کا گھر نہیں رہا، بے سکونی کا، بے قراری کا، اضطراب کا، پریشانی کا، دلوں کے ٹوٹنے کا، اختلاف و انتشار کا، ذہنی ٹینشن ڈپریشن کا وہی مکان بنا ہوا ہے۔ اور ایک نہیں ہزاروں، اور ہزاروں نہیں لاکھوں، اور لاکھوں نہیں کروڑوں مکان آپ کو ایسے نظر آئیں گے جہاں سکون کا نام و نشان نہ ہوگا، جہاں خوشیاں نظر نہ آئیں گی۔ آخر اس کی وجہ کیا ہے؟ اللہ رب العزت نے جس طرح سکن کہا اور سکن کہہ کر، یا حدیث میں جس طرح مسکن کہا، یہ سکن اور مسکن کہہ کر گویا انسان کو یہ پیغام دیا ہے، یہ میسج دیا ہے کہ آپ کا یہ مکان اس لیے ہے کہ آپ کو اس میں سکون حاصل ہو۔ اور اس مکان میں رہنے والے انسان، مکان میں رہنے والے بہت سارے افراد، اب دیکھیں بہت سارے افراد جو ہیں، چاہے وہ باپ کی شکل میں ہو، چاہے شوہر کی شکل میں ہو، چاہے بیٹے اور بھائی کی شکل میں ہو، چاہے بیوی، ماں، بہن، ساس، بہو کی شکل میں ہو، یہ گھر کے سارے افراد ہوتے ہیں۔ ان سارے افراد کے بارے میں اسلام کا نظریہ دیکھیں کہ انسان اگر اپنے وجود پہ غور کرتا ہے، اپنے بدن کے وجود پہ غور کرتا ہے، تو خود انسان کا یہ وجود اور انسان کا یہ بدن اس کو پیغام دیتا ہے کہ تمہیں اپنے اس گھر میں کس طرح رہنا چاہیے۔ خود ہمارا یہ جسم، ہمارے بدن کی یہ بناوٹ ہمیں پیغام دیتی ہے کہ ہمیں گھر میں کس طرح رہنا چاہیے کہ ہمارا یہی گھر سکون کا گہوارہ بن جائے، ہمارا یہ گھر محبتوں کا پھول بن جائے، ہمارا یہ گھر محبتوں کی پتیاں بن کر لہرائیں۔ یہ ہمارا جسم خود ہمیں پیغام دیتا ہے۔ وہ اس طرح آپ اپنے جسم کو دیکھیں، اللہ رب العزت نے انسان کے جسم کو چار چیزوں سے بنایا ہے، آگ سے، پانی سے، مٹی سے، ہوا سے۔ یہ چار چیزیں انسان کے جسم میں ہیں اور چاروں چیزیں آپس میں بالکل متضاد ہیں، اگینسٹ ہیں۔ آگ اور پانی، مٹی اور ہوا، یہ چاروں چیزیں ایک دوسرے کے خلاف ہیں، مگر ان چار چیزوں سے جب انسان کو اللہ نے بنایا تو وہ چاروں چیزیں بدن میں آنے کے بعد ایک دوسرے کے ساتھ اس طرح پیوست ہو گئیں، اس طرح مکس ہو گئیں، اس طرح چاروں چیزیں مل گئیں کہ کبھی آگ نے پانی سے نہیں کہا کہ تو یہاں کیوں، کبھی پانی نے آگ سے نہیں کہا، حرارت اور جسم کے ٹمپریچر سے نہیں کہا کہ تو یہاں کیوں، اور ہوا نے، آکسیجن نے انسان کی مٹی سے نہیں کہا کہ تیرے اندر کثافت پائی جاتی ہے اور میرے اندر لطافت پائی جاتی ہے، تو یہاں کیوں۔ بلکہ یہ چاروں اجزاء انسان کے جسم میں جب آئے تو چاروں نے دیکھا کہ ہمارا مزاج الگ ہے، ہمارا کلچر الگ ہے، ہماری فطرت، ہمارا نیچر الگ ہے، مگر ہم چاروں کو رہنا ہے اسی باڈی میں، چاروں کو سمانا ہے اسی جسم میں، تو وہ چاروں کے چار ایک دوسرے کے ساتھ اس طرح سے مکس ہو گئے کہ کبھی یہ نہیں کہا جا سکتا کہ انسان کے بدن کے ٹمپریچر نے، انسان کے بدن کی آگ اور گرمی نے انسان کے پانی کو ختم کر دیا اور بدن سے نکال دیا، کبھی یہ نہیں کہا جا سکتا۔ تو انسان کے جسم کی بناوٹ خود انسان کو بتا رہی ہے کہ آپ جس خاندان میں ہوں گے، آپ جس گھر میں ہوں گے، آپ کا گھر جتنے ممبر سے بنا ہوا ہوگا، آپ کی فیملی میں جتنے ممبر ہوں گے، ان تمام ممبر کا، ان تمام افراد کا، ان تمام شخصوں کا مزاج الگ الگ ہوگا، ہر ایک کا نیچر الگ الگ ہوگا، ہر ایک کی سوچ الگ الگ ہوگی، ہر ایک کا رہن سہن الگ الگ ہوگا، ہر ایک کی زبان، ہر ایک کا طور طریق الگ الگ ہوگا۔ لہذا جس طرح تمہارا یہ بدن آپس کی چار چیزوں سے مکس ہو کر، کمپرمائز کر کے، ایک دوسرے کے ساتھ جڑ کر رہ رہا ہے، اسی طرح تمہیں اپنے گھر کے تمام افراد کے ساتھ مکس ہو کر رہنا پڑے گا۔ پھر اس کے بعد دیکھیں، اللہ رب العزت نے انسان کے بدن میں چہرہ بنایا، بے شمار انسان آئے، اور یہ بات طے شدہ ہے کہ جتنے انسان بنے ہیں وہ تمام کے تمام انسانوں کا چہرہ الگ الگ ہے۔ بلکہ یوں کہیے کہ ایک ماں جو اپنے بدن سے 5, 7, 4, 2 جتنی بھی اولاد جنم دیتی ہے، ہر اولاد، ہر بچے کی شکل الگ الگ ہے، ہر بچے کی آنکھ الگ الگ ہے، ہر بچے کا فنگر پرنٹ الگ الگ ہے، ہر بچے کے بال الگ الگ ہیں۔ جب ایک ماں کے بطن سے، ان کے شکم سے پیدا ہونے والے، ایک ہی خون سے پروڈکٹ ہونے والے، جنم لینے والے یہ سارے بچے، جب ایک فکر کے نہیں ہیں، ایک سوچ کے نہیں ہیں، ایک ذہن کے نہیں ہیں، ایک کلچر کے نہیں ہیں، ایک طرح کے نہیں ہیں، تو پھر گھر کا وہ افراد جس میں بہو کہیں سے آئی ہے، ساس کہیں سے آئی ہے، ننت کہیں اور جانے والی ہے، ان تمام کی سوچ، ان تمام کی فکریں ایک کیسے ہو سکتی ہے؟ مگر جس طرح ایک ماں یہ چاہتی ہے کہ میری اولاد، چاہے تمہاری شکل صورت الگ الگ ہے، چاہے تمہارے اندر کی صلاحیتیں الگ الگ ہیں، چاہے تمہارا نیچر الگ الگ ہے، جس طرح ایک ماں چاہتی ہے کہ یہ سب کے سب الگ الگ ہیں مگر تمام کے تمام جڑ کر رہیں، ایک ساتھ رہیں، تو اس کے لیے ماں چاہتی ہے، اللہ رب العزت بھی چاہتا ہے۔ اے میرے بندے، جس مکان میں ہم نے تم کو ٹھکانہ دیا، یہی مکان تجھے کہہ رہا ہے سکون کے راستے اختیار کرو۔ تمہارے بدن کو جس طرح ہم نے بنایا، یہ بدن کا ہر حصہ تجھے کہہ رہا ہے آپس میں مکس ہو کر رہو، اور تمہیں اپنی شکل صورت، تمہاری آنکھیں، تمہارا فنگر پرنٹ یہ بتا رہا ہے کہ جب ہر ایک الگ الگ ہیں تو اسی طرح ہر ایک کا رہن سہن الگ ہوگا، مگر تمام کو ساتھ رہنا پڑے گا۔ اس لیے میرے دوستو، اللہ رب العزت نے ہمیں اور آپ کو جو دین و شریعت عطا فرمائی ہے، اس دین و شریعت میں جو پیغام ہے، وہ پیغام یہی ہے کہ لوگوں، ایک ساتھ جڑ کے رہو، ایک ساتھ مل کر رہو۔ اگر تم اس طرح رہو گے تو تمہارا گھر تمہارے لیے سکون کا اور تمہارے لیے عافیت کا ذریعہ بنے گا۔ اب اسی کے ساتھ آپ دیکھیں کہ چند چیزیں ایسی ہیں کہ جن کا انسان اگر اپنے گھریلو زندگی میں، خاندانی زندگی میں، اپنی فیملی لائف میں انسان چند باتوں کا خیال اگر کرے، تو کبھی بھی ان باتوں کو خیال میں رکھتے ہوئے، ان باتوں کا لحاظ رکھتے ہوئے، کبھی بھی گھر میں کوئی اختلاف، گھر میں کوئی دلوں کا ٹوٹنا، دلوں کے اندر دوری، دلوں میں نفرتیں پیدا نہیں ہو سکتی۔ کتنا حسین اور کتنا خوبصورت ہے ہمارا دین۔ پہلی چیز، قرآن و حدیث سے یہ بات معلوم ہوتی ہے، پہلی بات، اگر ہم چاہتے ہیں کہ ہمارے گھر کا ماحول پرسکون رہے، خوشگوار رہے، پربہار رہے، گھروں میں خوشیاں ہوں، ایک دوسرے کے ساتھ ملنا جلنا ہو، تو سب سے پہلے نمبر پہ ہمیں اصول دیا گیا کہ آپ کسی کے عیب پر نظر رکھنے کے بجائے ہر ایک کی خوبیوں پر نظر رکھیے۔ ہر انسان میں اللہ نے کوئی نہ کوئی خوبی ضرور رکھی ہے۔ ایک بیوی ہے، بیوی ہونے کی حیثیت سے اس میں کوئی نہ کوئی خوبی ضرور ہے۔ ایک ماں ہے، ماں ہونے کے اعتبار سے اس میں کوئی نہ کوئی خوبی ضرور ہے۔ ایک ساس ہے، ایک ساس میں ساس ہونے کے اعتبار سے کوئی نہ کوئی خوبی ضرور ہے۔ ہر انسان کے اندر اللہ تعالیٰ نے کوئی نہ کوئی خوبی رکھی ہے۔ یہ سامنے والے انسان کی اپنی صلاحیت، یہ اس کا اپنا کمال ہے کہ سامنے والے کی خوبی کو سامنے رکھ کر فائدہ اٹھائے۔ الناس معادی، لوگ جو ہیں کان کی طرح ہیں، کمعادل الذهب والفضه, جس طرح زمین کے اندر سونے اور چاندی کے کان پوشیدہ اور چھپے ہوتے ہیں, اسی طرح ہر انسان میں کوئی نہ کوئی خوبی, کوئی نہ کوئی کمال, کوئی نہ کوئی اچھائی چھپی ہوتی ہے. گھر کو بہتر سے بہتر بنانا, جنت کے ماحول میں اپنے گھر کو بدلنا, خوشیوں کے ماحول کو ہمیشہ رکھنا, اپنے گھروں میں محبت کے پھول ہمیشہ اگانا ہو تو ہر بڑا ہر چھوٹا اس اصول کو سامنے رکھے کہ ہم میں ہر انسان میں اللہ نے کوئی نہ کوئی خوبی, کوئی نہ کوئی کمال ضرور رکھا ہے. اگر کسی سے کوئی عیب نظر آ جائے تو اس عیب پر پردہ ڈالتے ہوئے اس کی خوبیوں کا تذکرہ کیا جائے. نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں ایک بڑا عجیب سا ایک واقعہ پیش آیا. حاطب ابن بلتا ایک صحابی ہیں, مکہ سے ہجرت کرتے ہوئے مدینہ منورہ تشریف لائے. مدینہ منورہ میں کچھ مشورے ہوا کرتے تھے, بہت سے مشورے بہت مخفی اور پوشیدہ رکھے جاتے تھے. ایک خاص موقع پر ایک مشورہ ہوا. حضرت حاتم نے بلتا ایک صحابی ہیں, ان کے گھر کے لوگ مکہ مکرمہ میں رہ گئے اور یہ ہجرت کر کے آ گئے. ان کو اس بات کا خیال تھا کہ میرے گھر کے لوگ ایک غلط ماحول, ایک دشمنوں کے ماحول میں ہیں, نہیں معلوم وہ میرے گھر والوں کے ساتھ کیا برتاؤ کریں گے. گھر والوں کی شفقت میں آ کر اپنی اولاد کی حفاظت کے خاطر یہ خاص مشورہ ہوا تھا. جو راز تھا یہ راز ان کو معلوم ہو گیا تو ایک کاغذ میں لکھ کر حضرت حاتم نے بلتا نے وہ راز لکھ کر اہل مکہ کو بھیجا. یہ لمبی روایت ہم مختصر کرتے ہیں. اہل مکہ کو بھیجا, نبی علیہ الصلوۃ والسلام کو پتہ چل گیا. آپ نے حضرت علی اور دوسرے صحابہ کو بھیجا کہ جاؤ فلاں راستے پر, وہاں ایک عورت ہے جو اپنے بال کی چوٹی میں اس کاغذ اس لیٹر کو چھپا کر جا رہی ہے, اس سے جا کر اس لیٹر اس کاغذ کو لے آؤ. چنانچہ یہ حضرات گئے اور راستے سے وہ لیٹر لے کر واپس آئے. پتہ چلا کہ حاتم بن بلتا کا یہ خط ہے جس میں مدینہ منورہ کا ایک مشورہ جو راز کے طور پہ تھا انہوں نے اہل مکہ کو بتا دیا. نبی اکرم صلی اللہ علیہ وسلم نے حضرات صحابہ کی موجودگی میں حاتم بن بلتا کو بلایا. یہ ایک بہت ہی عجیب معاملہ تھا, کہہ سکتے تھے کہ بغاوت ہے, کہہ سکتے ہیں کہ گویا ایک بہت بڑے راز کو فاش کر کے نقصان پہنچانا ہے. مگر جب آپ نے ان کو بلایا تو آپ نے پوچھا کہ حاتم آپ نے یہ کام کیوں کیا؟ انہوں نے کہا میرے پیارے آقا, بات یہ ہے کہ میرے گھر کے لوگ مکے میں ہیں اور میرا وہاں کوئی خاندان کا کوئی دوسرا نہیں ہے. میں نے یہ سوچا کہ اہل مکہ کے ساتھ ایک احسان کر دیں. اہل مکہ کے ساتھ ایک احسان کرتے ہیں, وہ میرے اس احسان کا بدلہ یہ دیں گے کہ میرے گھر والے کو کوئی تکلیف نہیں دیں گے, میرے گھر والے کو کوئی نقصان نہیں پہنچائیں گے. بس صرف میرا مقصد یہ تھا کہ میں اپنے گھر والوں کو ان کا احسان کر کے گھر والوں کو بچا لوں. حضرت عمر فاروق رضی اللہ تعالیٰ پیچھے کھڑے تھے. انہوں نے کہا میرے پیارے آقا, اس سے بڑھ کر شرارت فتنہ کیا ہو سکتا ہے, لہذا آپ اجازت دیں کہ میں ان کی گردن اڑا دوں. آپ اجازت دیں میں ان کی گردن اڑا دوں. آپ دیکھیں یہاں نبی اکرم صلی اللہ علیہ وسلم نے حضرت حاتم بن بلتا کے بارے میں عمر فاروق کے سامنے یہ نہیں کہا کہ اس کو معاف کیا جائے, بلکہ آپ نے حضرت حاتم کی خوبیوں کو بیان کیا اور یہ کہا کہ اگر اس گناہ کی وجہ سے, اس شرارت کی وجہ سے, اس کوتاہی کی وجہ سے اگر یہ گردن اڑائے جانے کے قابل تم سمجھتے ہو تو ان کے اندر جو خوبیاں ہیں, ان میں جو کمالات ہیں, ان میں جو اچھائیاں ہیں, ان کمالات اور ان خوبیوں کی بنیاد پر یہ اس لائق ہے کہ ان کو سینے سے لگایا جائے. پتہ چلا کہ اگر کسی انسان میں کوئی خرابی, کوئی عیب نظر آئے تو اس عیب کو نظر میں رکھنے کے بجائے اس کی خوبیوں کو سامنے رکھا جائے. تو پہلا اصول اپنے گھر کو بہتر بنانا, اپنے گھر میں سکون کو باقی رکھنا, اپنے گھر کے ماحول کو خوشگوار اور پربہار بنانا, اس کے لیے پہلا اصول یہ ہے کہ گھر کے اندر جتنے لوگ رہتے ہیں وہ تمام کے تمام لوگ آپس میں رہتے ہوئے ہر ایک کی خوبی پر نظر رکھیں, جو کوئی اچھی خوبی ہو اسی خوبی کا تذکرہ آپس میں کریں. اور دوسرے نمبر پہ اگر کوئی عیب نظر آتا ہے, اگر کمی کوتاہی ہوتی ہے, اور یقیناً ہوگی, ایسا نہیں ہے کہ نہیں ہو سکتا. ہمارے گھر میں رہنے والے کوئی فرشتہ نہیں ہے, ہمارے گھر میں رہنے والے علیاذ باللہ کوئی نبی نہیں ہو سکتا ہے, ہمارے گھر میں رہنے والے انسان ہیں, انسان سے کوئی نہ کوئی غلطی ضرور ہوگی. کبھی ماں ہے اس سے غلطی, کبھی ساس ہے اس سے غلطی, کبھی بہو ہے اس سے غلطی, کبھی نند ہے کبھی اس سے غلطی, کبھی بیوی ہے یا شوہر ہے اس سے غلطی, غلطیاں ہو سکتی ہیں. تو اس کے بارے میں دوسرا اصول یہ دیا کہ آپ اپنے گھر میں اس کو ایشو نہ بنائیں, اس کا بار بار تذکرہ نہ کریں, اس کو بار بار اپنی زبان سے نہ دہرائیں. اسی بات کو قرآن نے بڑی عجیب انداز میں کہا, لا یغتب بعضکم بعضا, اے لوگو دوسرے کے عیب کو, دوسرے کی کمی کو, دوسرے کی کوتاہی کو, دوسرے کی خرابی کو, دوسرے کے عیب کو اپنی زبان پہ نہ لاؤ. اور سنو, یہ ایسے ہی ہے جیسے کوئی انسان اپنے مردہ بھائی کا گوشت کھاتا ہو, کسی مردہ جانور کا گوشت کھاتا ہو, جیسے مردہ جانور کے گوشت کو کھانا پسند نہیں ہے, اسی طرح ایک فیملی میں رہنے والے, خاندان میں رہنے والے, محلے میں رہنے والے, سماج میں رہنے والے اگر دوسرے کے عیب کو زبان پہ لاتے ہیں, ایشو بناتے ہیں, تو اس کا فتنہ بہت زبردست ہوگا. جیسے مردار کے کھانے کا نقصان اور مردار کے کھانے کا فتنہ تمہارے بدن میں آئے گا, تیرے بدن کو ڈیمیج کرے گا, تیرے اندر طرح طرح کی بیماریوں کو لائے گا. جیسے مردہ کے کھانے سے طرح طرح کی بیماری جسم کے اندر آتی ہے, اسی طرح سمجھ جاؤ اپنی زبان سے اپنے گھر کے لوگوں کو, اگر شوہر ہے تو بیوی کا عیب بیان کرتا ہے, اگر ننند ہے تو بھابھی کا عیب بیان کرتی ہے, اگر ساس ہے تو اپنے بہو کا عیب بیان کرتی ہے, اگر بیٹا ہے تو اپنے باپ کا عیب بیان کرتا ہے, اگر کوئی کسی کے عیب کو باہر کی دنیا میں بیان کرتا ہے, آپس میں بیٹھ کے بیان کرتا ہے, سمجھ جاؤ یہ ایسا روحانی مرض ہے, یہ ایسا روحانی مرض ہے جو تمہارے گھر کو بگاڑ دے گا, تمہارے گھر کے سکون کو ختم کر دے گا, تمہارے گھروں سے رحمتوں کو نکال دے گا, تمہارے گھروں میں برکتوں کو آنے نہیں دے گا. اس لیے جس طرح تم مردار کے کھانے کو ناپسند کرتے ہو, آپس میں رہتے ہوئے ایک دوسرے کے عیب کے بیان کرنے کو اسی طرح ناپسند کرو. تو پہلی چیز کہ خوبیوں پہ نظر رکھنا اور اس کی خوبی کو اس کا تذکرہ کرنا. دوسری بات کہ کسی کی خرابی اور کمی کو ایشو نہ بنائیں. اور تیسری بات, اگر کبھی کسی سے کچھ ہو جائے, ساس کے سامنے بہو سے کچھ ہو جائے, بیوی کے سامنے شوہر سے کچھ ہو جائے, اور شوہر سے کچھ ہو جائے, بیوی سے کچھ ہو جائے, تو کیا بہترین اصول ہمیں بتایا گیا اور یہ کہا گیا کہ تم صبر و تحمل سے کام لے لو, درگزر کرو, صبر کر جاؤ, برداشت کر جاؤ, تم اسے برداشت کر جاؤ. تم یہ سوچو کہ وہ بھی انسان ہے, ہو سکتا ہے وہ اسٹریس میں ہو, وہ ذہنی تناؤ میں ہو, اور ذہنی تناؤ میں آ کر کسی ڈپریشن یا کسی ٹینشن میں آ کر, کسی بدن کی تھکاوٹ میں آ کر, کسی دل کے ٹوٹنے پر آ کر, ہو سکتا ہے اس نے تمہارے ساتھ یہ برتاؤ کیا ہوگا, اس کی زبان سے یہ بات نکل گئی ہوگی, لہذا تم اس کی باتوں کا جواب مت دو, بلکہ صبر اور تحمل کا معاملہ کرو. یہ تیسرا بہترین سا اصول ہے کہ انسان جب کسی معاملے کو ایشو نہیں بناتا بلکہ صبر و تحمل کا معاملہ کرتا ہے, اپنے آپ سے کمپرمائز کرتا ہے, اپنے آپ سے سمجھوتا کر لیتا ہے, وہاں سے ہٹ جاتا ہے. اگر بہو کو ساس نے کچھ کہہ دیا تو بہو وہاں سے ہٹ جائے, اپنے آپ سے سمجھوتا کر لے, کچھ بھی ہے تو میری ماں ہے, کچھ بھی ہے تو ساس ہے, کچھ بھی ہے ہم سے بڑی ہے, ہو سکتا ہے کوئی ڈپریشن ہوگا, کوئی ٹینشن ہوگا, اس بنا پر اس نے مجھے یہ بات کہی ہے. تو اگر بہو اگر کمپرمائز کر لے اپنے آپ کے ساتھ, یا بھابھی اپنی ننت کے سامنے کمپرمائز کر لے, ساس اپنے بہو کی کسی غلطی کو دیکھ کر وہ صبر و تحمل سے کام لے, شوہر اپنی بیوی کی غلطی کو دیکھ کر, ان کی باتوں کو سن کر اگر صبر و تحمل سے کام لیتا ہے, تو پھر وہی گھر پھول کا گہوارہ بن جاتا ہے, پھولوں کا گلدستہ بن کے رہتا ہے, ورنہ اگر انسان اینٹ کا جواب پتھر سے دیتا ہے، باتوں کا جواب باتوں سے دیتا ہے، اختلاف بڑھتے چلے جاتے ہیں، دل ٹوٹتے چلے جاتے ہیں، اور پھر وہی گھر ہمیشہ بے چینی کا شکار ہو جاتا ہے۔ تو تیسرا، زندگی گزارنے کا اور فیملی، بہترین فیملی لائف گزارنے کا تیسرا طریقہ یہ ہے، ہر انسان یہ اصول اپنے ذہن میں رکھے کہ مجھے اس گھر میں رہتے ہوئے، اس فیملی میں رہتے ہوئے، فیملی جوائنٹ فیملی میں رہتے ہوئے مجھے صبر تو کرنا پڑے گا، مجھے تحمل کے لیے برداشت رہنا پڑے گا۔ اگر یہ ارادہ ہو تو بھی انسان کبھی تکلیف برداشت نہیں کر سکتا، گھر میں کبھی حالات پیدا نہیں ہو سکتے۔ چوتھا اصول ہے کہ صبر و تحمل بھی ہو، اور صبر و تحمل کے ساتھ ساتھ چوتھا اصول کہ انسان میں عفو درگزر، معاف کرنے کا جذبہ، معاف کرنے کا جذبہ۔ انسان جب کسی کو معاف کر دیتا ہے، دل سے اس بات کو نکال دیتا ہے، اپنے دلوں کو پاک اور صاف رکھتا ہے، تو پھر کبھی جس دل کے اندر تکلیف آئی، جس دل میں تکلیف کے کانٹے لگے، اگر آپ نے اس کو معاف نہیں کیا تو وہی کانٹا بڑا خاردار بن جائے گا، وہی کانٹا آپ کے دلوں کو زخمی کرے گا، وہی کانٹا آپ کے دلوں میں نفرتوں کی آگ کو لہرائے گا، اور آپ کا دل ہمیشہ نفرتوں میں رہے گا۔ لہذا چوتھا اصول ایک فیملی کے ساتھ زندگی گزارنے کا یہ کہ انسان عفو درگزر، معافی کا معاملہ رکھے۔ جب انسان معافی کا معاملہ رکھتا ہے، سنیے ذرا، خواتین بھی غور سے سنیں، اسلامی حکومت میں سب سے پہلے ایک حکومت جس کو خاندان بنو امیہ کہا جاتا ہے، خاندان بنو امیہ نے حکومت کی۔ اس کے بعد زمانہ آیا خاندان بنو عباسیہ کا، بہت ہی دردناک ایک واقعہ ہے، مگر عفو درگزر اور سینے سے لگا لینا اور اسے اپنے دلوں سے تمام تکلیف کو دور کرنے کی عجیب مثال ہے۔ خواتین کو غور سے سننا چاہیے، بنو امیہ نے جب ان کی حکومت تھی تو بنو عباسیہ پر انہوں نے بہت زیادہ ظلم کیا تھا، بہت زیادہ ظلم کیا تھا۔ دو خاندان تھے اور دونوں خاندان میں کبھی آپس میں بنتی نہیں تھی، تو بنو امیہ نے خاندان بنو عباسیہ پر بہت انہوں نے ظلم و زیادتی کی تھی۔ ایک وقت ایسا آیا کہ خاندان بنو امیہ کے حاکموں نے بہت سارے عباسی خاندان کے بوڑھوں کو قید کر دیا، اور قید بامشقت بہت زیادہ تکلیفوں کے ساتھ رکھا۔ تو بنو عباسیہ خاندان مشورہ ہوا کہ کیا کیا جائے، ظلم ان کا بڑھتا جا رہا ہے اور بوڑھے اور کمزور لوگوں کے ساتھ اب ظلم شروع ہوا، تو کیا کیا جائے۔ تو مشورے میں یہ طے پایا کہ کوئی مرد سفارش کے لیے نہ جائے، عورتیں جائیں، بوڑھی عورتیں جائیں، جوان عورتیں جائیں، اور وہ دہائی دیں، وہ فریاد کریں، استغاثہ کریں، اور ہو سکتا ہے کہ عورتوں کو دیکھ کر ہو سکتا ہے کہ ان کا دل نرم پڑ جائے اور ہمارے بوڑھوں کو وہ رہا کر دیں۔ چنانچہ کچھ عورتیں گئیں، جیسے گئیں تو وہاں جو بادشاہ اس زمانے کا تھا، بادشاہ کی ایک شہزادی، ایک بیٹی جو بالکل جوان العمر تھی، جوانی کی طرف جا رہی تھی، جب اس کی ملاقات ہوئی تو اس نے بیٹھایا، اور بیٹھانے کے بعد اس شہزادی نے ایسے سخت الفاظ کہے، اس قدر ڈانٹا، ایسا برا برتاؤ کیا ان عورتوں کے ساتھ کہ وہ جا کر اپنے بوڑھوں کے لیے رو رو کر دہائی دیں، رو رو کے لیے رو رو کر فریاد کریں، اس کے بجائے اس کی دل خراش باتوں کو سن کر یہ جانے والی خود رو پڑی، اور بڑی مایوسی کے ساتھ بنو عباسیہ کی عورتیں واپس آ گئیں۔ مگر میرے دوستو اور میری بہنوں، اللہ رب العزت کو زبان کی بڑائی، دل کی بڑائی، بڑاپن اللہ کو پسند نہیں ہے، بالکل اللہ کو پسند نہیں ہے۔ یہ ظلم، یہ زیادتی، یہ بڑائی، یہ انا، یہ اپنے آپ کو بڑا سمجھنا، یہ اترا کر چلنا، دوسروں کو حقیر سمجھنا، یہ اللہ کو کبھی گوارا نہیں ہے، کبھی اللہ کو گوارا نہیں ہے۔ ایک وقت آیا کہ دھیمے دھیمے اس کی حکومت ختم ہوتی گئی، یہاں تک کہ بنو امیہ کی حکومت کا نام و نشان مٹ گیا، اور یہ حکومت اب بنو عباسیہ کے ہاتھ میں آ گئی۔ جب ان کے ہاتھ میں آئی ہے، ایک عرصہ گزر گیا تو مہدی نام کا بادشاہ، جو ہارون رشید کے والد ہوتے ہیں، یہ مہدی نام کا بادشاہ بنا ہوا تھا، اس کی ایک ملکہ تھی جس کا نام تھا خیرزان۔ خیرزان اپنے شاہی دربار میں تھی اور بادشاہ نے اسے دو محل دیا ہوا تھا۔ یہ خیرزان اپنے شاہی محل میں تھی کہ اس کی خادمہ آئی، اور اس کی خادمہ نے یہ کہا کہ دروازے پر ایک بوڑھی عورت جو اس قدر گندی ہے کہ اس کے بدن سے بدبو آ رہی ہے، اور بدن پہ کپڑے ایسے ہیں جیسے مہینوں سے اس کو دھویا نہ ہو، چہرے اور ہاتھ پہ میل بیٹھے ہوئے ہیں، بالوں کے جاٹ پڑے ہوئے ہیں، دانت اس کے پیلے پڑ گئے ہیں، بہت ہی قابل رحم ایک عورت ہے جو فقیر بن کر آپ کے دروازے پہ کھڑی ہے، آپ کچھ بھیک دے دیجئے۔ خیرزان نے کہا اسے اندر بلاؤ۔ جب وہ اندر آئی ہے تو خود اس آنے والی فقیرن نے خیرزان سے کہا کہ مجھے آپ نے پہچانا؟ تو کہا نہیں پہچانا۔ بڑے درد سے سنو میرے جوانوں، آج ہم بڑے اترا کر چلتے ہیں، اپنی چیزوں پہ ہم ناز کرتے ہیں، اپنے ماں باپ کے سامنے آنکھیں دکھلاتے ہیں، اپنے امی کے سامنے اترا کے چلے جاتے ہیں۔ اس فقیرن نے کہا خیرزان سے، اے ملکہ کیا تو نے مجھے پہچانا؟ تو اس نے کہا کہ میں تو نہیں پہچان سکی۔ کہا میں خاندان بنو امیہ کی وہی لڑکی ہوں کہ جب آپ اپنا قافلہ لے کر عورتوں کے ساتھ آپ لوگ آئی تھی ہمارے گھر میں بوڑھوں کو رہا کرانے کے لیے، تو میری ہی پہلی ملاقات ہوئی تھی، اور میں نے آپ لوگوں کو بہت ذلیل کر کے میں نے نکال دیا تھا، میں وہی لڑکی ہوں۔ ایک لمحے کے لیے خیرزان کے دل میں ایک غصہ ابھر آیا اور اس نے کہا کہ تجھے شرم نہیں آئی؟ تجھے شرم نہیں آئی کہ تو یہاں تک آ گئی؟ کس منہ سے میرے پاس آئی ہے؟ تو کیسے میرے پاس آ گئی ہے؟ تھوڑا غصہ بھڑاس نکالا۔ جب اس نے کو ایسا لگا کہ خیرزان کا غصہ بڑھتا جا رہا ہے تو وہ مڑی اور جانے لگی، اور جاتے جاتے اس فقیرن نے کہا کہ خیرزان میری زندگی سے عبرت حاصل کر لینا، خیرزان میری زندگی سے عبرت حاصل کر لینا کہ جب کوئی انسان کسی کو معاف نہیں کرتا، اور طاقت و قوت ہونے کے ساتھ، موقع ہونے کے ساتھ کسی کو معاف نہیں کرتا، بڑائی کے بول بولتا ہے، تو اللہ وہ دن دکھلاتے ہیں کہ شاہی محل سے نکال کر اللہ اسے فقیرن بنا دیتے ہیں۔ آج میں ایسی فقیرن ہو چکی ہوں، مہینے ہو گئے میں غسل نہیں کر پائی، مہینہ ہو گیا میں کپڑے بدل نہیں پائی، مہینہ ہو گیا میرے سر میں تیل نہیں لگے۔ اللہ رب العزت جب انسان کو طاقت قوت دیتا ہے، معاف نہیں کرتا بلکہ انتقام لیتا ہے، تو اللہ اس کو یہ دن دکھاتے ہیں جو میں گزار رہی ہوں۔ خیرزان تم ایسا مت کرنا۔ جب اس نے ایسا کہا خیرزان اٹھی، سمجھدار تھی، دوڑی، اسی گندی عورت کو اپنے دل سے اپنے گلے سے لگا لیا، اور لگانے کے بعد کہا کہ جذباتی طور پر میرے اندر غصہ آ گیا، مگر میں معافی چاہتی ہوں، میں معافی چاہتی ہوں، مجھے معاف کر دے، تو آ جا۔ فوراً اس نے کہا کہ میں نے تجھے غصہ دلایا ہے، لہذا میرے شوہر، میرے بادشاہ نے مجھے دو مکان دیا ہے، دو محل دیا ہوا ہے، اب ایک محل میرا رہے گا اور ایک محل میں تیرے واسطے دے دیتی ہوں۔ یہ خیرزان کا حسن دیکھ، حسن اخلاق دیکھیے، یہ اس کی وسعت ظرفی دیکھیے، یہ اس کے دل کی خوبی دیکھیے کہ جس نے گھر سے نکالا تھا، ڈانٹ ڈپٹ کے نکالا تھا، آج اس کے ساتھ وہ تحمل کا معاملہ، وہ عفو درگزر کا معاملہ، وہ احسان کا معاملہ کرتی ہے۔ تاریخ خیرزان کے اس حسن اخلاق کو اور دل سے اپنانے کو ہمیشہ کے واسطے یاد رکھے گی۔ اس لیے میری ماں بہنیں، اگر کسی سے کوئی غلطی ہو جائے، کسی سے کوئی کمی کوتاہی ہو جائے، کسی کی زبان سے کوئی لغزش ہو جائے، تو ہمارا کمال یہ نہیں ہے کہ ہم اس کو معاف نہ کریں، بلکہ کمال یہ ہے کہ ہم اس کو معاف کر کے اپنے گلے، اپنے دل سے اس کو لگا لیں۔ تو چوتھا اصول، کسی کو معاف کر دینا، اپنے دل سے اسے لگا لینا، اس کے عیب پہ پردہ ڈال دینا۔ اور پانچواں اصول یہ ہے، گھر کے جتنے ممبر ہیں وہ تمام کے تمام میں تواضع ہو، انکساری ہو، ہر کوئی اپنے آپ کو دوسرے سے چھوٹا سمجھتا ہو، تواضع انکساری ہو، اور تواضع انکساری کے ساتھ ساتھ ایثار کا جذبہ ہو، ایک دوسرے کو نفع پہنچانے کا جذبہ ہو، ایک دوسرے کو خدمت کر کے خوش کرنے کا جذبہ ہو۔ تو پانچواں اصول تواضع، انکساری اور ایثار اور خدمت کا جذبہ دل کے اندر ہونا، یہ گھر کے ماحول کو بہتر بناتا ہے۔ اب ساس کا مزاج، بہو تو کام کرتی رہے اور بیٹی بیٹھی رہے، بہو سے غلطی ہو گئی اسے آسمان تک اٹھا دیا، اور بیٹی سے غلطی ہو گئی کچھ نہیں یہ تو ہوتا رہتا ہے. اگر یہ دو نظر کا معاملہ رہے گا تو گھر میں کبھی سکون نہیں آ سکتا ہے. ساس کو چاہیے کہ جس نظر سے اپنی بیٹی کو دیکھ رہی ہے اپنے بہو کو اسی نظر سے دیکھے. اسی بنیاد پہ کہا گیا ہے کہ جس گھر کے اندر جہاں جوائنٹ فیملی ہوتی ہے, جہاں بہت سارے افراد ایک ساتھ رہتے ہیں اور گھر کا ماحول اگر اچھا ہوتا ہے تو اس کا کریڈٹ ساس کو ہی جاتا ہے, اور جہاں بھی گھر کا ماحول خراب ہوتا ہے, آپس میں اختلاف اور لڑائیاں ہوتی ہیں, عام طور پر اس کی نسبت ساس کی طرف جاتی ہے. اس لیے ساس ہو یا گھر کے بڑے ذمہ دار ہوں, ان کو چاہیے کہ آپس میں توازن انکساری, ایثار و ہمدردی اور خدمت کا جذبہ پیدا کریں. اور چھٹا اصول یہ ہے کہ زبان کے اعتبار سے ہر کوئی نرم ہو, زبان کے اعتبار سے ہر کوئی نرم ہو. ساس کی زبان بھی نرم ہو, شوہر کی زبان بھی نرم ہو, بیوی کی زبان بھی نرم ہو, تمام ممبر کی زبان گھروں کے اندر نرم ہو. فبما رحمت من اللہ لنت لہم, کہ اللہ کی رحمت ہوئی کہ آپ حضرات صحابہ کے لیے نرم ہو گئے. ولو کنت فظا غلیظ القلب, کہ اگر آپ سخت زبان ہوتے, اگر آپ سخت دل ہوتے تو یہ صحابہ آپ کے سامنے سے چھٹک جاتے, یہ صحابہ آپ کے سامنے سے چلے جاتے. آپ سنیے کس موقع پہ قرآن نے کہا تھا. ایک موقع پر حضرات صحابہ سے چوک ہو گئی. نبی علیہ الصلوۃ والسلام نے 70 صحابہ سے کہا تھا کہ آپ تمام کے تمام اسی مقام پہ کھڑے رہیں گے, جو بھی معاملہ بنے آپ کو یہاں سے ٹلنا نہیں ہے. صحابہ کرام نے دیکھا جو معاملہ تھا وہ ہو چکا, لہذا صحابہ وہاں سے ہٹ گئے. صحابہ کی جماعت کو زبردست نقصان پہنچا. اس موقع پر جبکہ نبی علیہ الصلوۃ والسلام کے مشورے اور آپ کے فرمان کے خلاف ہوا, صحابہ سے اجتہادی غلطی ہو گئی جس کے نتیجے میں بڑا نقصان ہوا. اس نقصان کا موقع تھا کہ نبی علیہ الصلوۃ والسلام تنبیہ فرماتے, غصہ کرتے, ڈانٹ ڈپٹ کرتے, اپنی مجلس سے ہٹا دیتے, چہرہ پھیر لیتے, مگر نبی علیہ الصلوۃ والسلام نے اس بڑے نقصان کے باوجود, جانی نقصان کے باوجود, مالی نقصان کے باوجود, آپ نے ان صحابہ کو جو آپ کے فرمان کو چھوڑ کر ہٹ گئے تھے, آپ نے ان تمام کو اپنے سینے سے لگایا. اللہ نے اس کو سراہا اور فرمایا, میرے پیارے نبی, آپ کا یہ طریقہ اتنا بہتر طریقہ ہوا کہ اگر آپ غصہ کرتے, آپ ان کو ڈانٹ ڈپٹ کرتے, یہ صحابہ کا دل ٹوٹ جاتا, آپ کے سامنے سے دور ہو جاتے. اس سے پتا چلا کہ غلطی کا موقع ہو, غلطی کے موقع پر بھی ہم اگر کسی کو دل سے لگاتے ہیں, گلے سے لگاتے ہیں, سینے سے لگاتے ہیں, وہ انسان ہمارا بن کے ہو جاتا ہے. اور اگر ہم نے ڈانٹ ڈپٹ کیا, ہم نے تنبیہ کیا, بار بار اسے جھٹکتے رہے, بار بار اسے پھٹکتے رہے, تو نتیجہ یہ ہوتا ہے کہ پھر انسان دور ہو جاتا ہے. اور اسی کے ساتھ ساتھ نرمی کے ساتھ ساتھ نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا, خیرکم خیرکم لأہلہ, تم میں سب سے بہترین انسان اپنے گھر میں, سب سے بہترین انسان کون ہے؟ اپنے گھر والوں کے لیے سب سے بہتر ہو. شوہر اپنے گھر والوں کے لیے, باپ اپنے گھر والوں کے لیے, بھائی اپنے گھر والوں کے لیے, ساس اپنے گھر کے افراد کے لیے بہتر ہو. کیا مطلب بہتر کا؟ اس کے اخلاق بہتر ہو, اس کی زبان بہتر ہو, اس کا طور طریق بہتر ہو, اس کا رہن سہن بہتر ہو, اس کا انداز بہتر ہو, یہ بہتر ہونا چاہیے. اس پر ایک اور واقعہ سنیے. اسی خیرزان کا اور مہدی بادشاہ کا ایک عجیب لطیفہ ہے, اور یہ بات ذہن میں رہنی چاہیے کہ شوہر یہ چاہتا ہے کہ قرآن کریم میں کہا گیا الرجال قوامون علی النساء, کہ مرد جو ہے شوہر پر حاکم ہے, لہذا ہماری حکمرانی ہر جگہ ہونی چاہیے. جس شوہر کے مزاج میں یہ بات ہو کہ ہماری حکمرانی ہر موقع پر ہر گھر میں ہو, پھر وہ گھر حکومت کے ساتھ نہیں چل سکتا. ایک لفظ کو یاد رکھیے گا, گھر کا نظام حکومت سے نہیں چلتا, گھر کا نظام ہمیشہ حکمت سے چلتا ہے. ہمیشہ حکمت کے ساتھ گھر کا نظام چلتا ہے, حکومت کے ساتھ گھر کا نظام نہیں چلتا. اور ہمیشہ بیوی شوہر کی ہر بات کو مانے, کبھی بھی اس کی طرف سے کوئی خلاف ورزی نہ ہو, ایسا نہیں ہو سکتا ہے. وہ بھی ایک عورت ذات ہے, کمزور جسم ہے, ذہن بھی کمزور ہے, قوت برداشت بھی اس کی کم ہے, تو یقینی طور پر جب اس کے ذہن پہ کچھ اسٹریس پڑے گا, جب کوئی تناؤ آئے گا ذہن کے اوپر, تو کچھ نہ کچھ اس کی زبان سے نکلے گا. اس کے لیے ایک مرد کو, ایک شوہر کو تیار رہنا پڑے گا
कि अगर हम घर के माहौल को बेहतर रखना चाहते हैं तो हमें उसकी बहुत सी बातों पर नजरअंदाज करते हुए खामोशी से हमें अनसुनी करती है बाहर निकल जाना पड़ेगा। खैरजान के दरबार में, ये महदी बादशाह के दरबार में अल्लामा वाकदी रहमतुल्लाह अलैह तशरीफ लाए। अल्लामा वाकदी एक बहुत बड़े मुअर्रिख हैं और इतिहास और तारीख के जानने वाले हैं। वो तशरीफ लाए और वो आते थे तो बादशाह बड़ा इकराम करता था। तो एक दफा अल्लामा वाकदी उनके दरबार में आए, बादशाह अपने शाही तख्त से उठा, सीने से लगाया और उनको बैठाया। थोड़ी देर के बाद बादशाह घर के अंदर गया। घर के अंदर से जब वापस लौटा है तो उसका दामन फटा हुआ था, कपड़ा का पिछला कपड़े का हिस्सा फटा हुआ था और बादशाह का चेहरा बिल्कुल तमतमा रहा था, गुस्से से बिल्कुल लाल पीला हो रहा था। बड़े लोग बड़े जर्फ के होते हैं। काफी देर तक वो इसको बर्दाश्त करते रहे मगर बादशाह से आज बर्दाश्त नहीं हुआ और घर के अंदर की बात वो बाहर करने लगे और अल्लामा वाकदी से कहा कि वाकदी, अजीब बात है, आज मैं घर गया तो मुझे इतना गुस्सा आया, इतना जलाल आया, ऐसा, और मैं उस जलाल और गुस्से को बर्दाश्त नहीं कर पा रहा हूं। लगता है कि मेरे घर में कुछ हो जाएगा, मेरा घर टूट जाएगा। तो इन्होंने पूछा कि बादशाह सलामत वो क्या बात है? तो इन्होंने कहा कि जब मैं सुबह अपने दरबार में आ रहा था तो मेरी बीवी ने मुझे कुछ कहा, खैरजान ने कहा कि फला सामान भिजवा देना, मैं भूल गया और दोपहर का वक्त हो गया। जब मैं अंदर गया तो मेरी बीवी सामने आई और इतना बोलने लगी, इस कदर उलट पलट बोलने लगी, यहां तक उसने कह दिया कि तेरे शाही दरबार में आने के बाद कभी मेरा शौक पूरा नहीं हुआ, मेरी तमन्नाओं को आग लग गई, मेरे शौक हमेशा पानी में घुल गए, मिट्टी में मिल गए, कभी तेरे यहां मुझे कोई खैर नजर नहीं आया। ए वाकदी, मुझे बड़ी तकलीफ पहुंची है, उसका कौन सा, उसकी कौन सी तमन्ना, उसका कौन सा जज्बा, उसका कौन सा शौक जिसको मैंने पूरा नहीं किया, यहां तक मजबूर होकर मैंने किया है कि मेरे मरने के बाद उसके शिकम से जो बच्चा पैदा हुआ है उसको मैंने अपना जानशी बना दिया है, उसको मैंने अपनी जगह पे बादशाह मुकर्रर कर दिया है उसको खुश करने के लिए, लेकिन आज उसने कहा कि तेरे घर में आने के बाद कभी भी मुझे खुशी नसीब नहीं हुई, मुझे इतनी तकलीफ पहुंची है, और जब मैं लौटा हूं तो उसने इतने जोर से मुझे खींचा, कहां चले, इतने जोर से खींचा कि मेरे दामन जो है फट गए। अल्लामा वाकदी रहमतुल्लाह अलैह बड़े होशमंद थे, कहने के बादशाह सलामत अगर इजाजत हो, अगर इजाजत हो तो मैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का एक फरमान आपको सुनाता हूं। तो कहा सुना दीजिए। कहा नबी अलैहिस्सलातु वस्सलाम ने फरमाया, आप तो बादशाह हैं, पूरी दुनिया के लिए, पूरे मुल्क के लिए भलाई सोचते हैं, हर इंसान के लिए अच्छाई सोचते हैं, आप यकीनन सारे इंसानों की निगाह में अच्छे हैं, मगर अल्लाह की निगाह में और मेरे नबी की निगाह में सबसे अच्छा कौन है वो मैं सुनाना चाहता हूं। कहा वो क्या है? तो कहने लगे नबी ने फरमाया, खैरुकुम खैरुकुम ले अहलिही, तुम में सबसे बेहतर वो है, तुम में सबसे बेहतर वो है जो अपने घर वालों के लिए बेहतर हो। जब ये कहा तो एकदम से बादशाह का गुस्सा ठंडा पड़ गया, नरम पड़ गया और उसने कहा, वाकदी, इस हदीस के सामने मैं वादा करता हूं कि मैंने सच्चे दिल से उसको माफ कर दिया और अपने दिल को मैंने साफ कर दिया। अब सुनिए जरा लतीफा। अल्लामा वाकदी जब चलने लगे तो 200 दीनार बादशाह ने उनको दिया कि आपकी इस छोटी सी हिकमत और आपके बेहतरीन सी इस तदबीर और अंदाज पर मेरा गुस्सा खत्म हो गया और नफरत खत्म हो गई, तो मैं आपको आज 200 दीनार मैं आपको हदीये के तौर पे देता हूं। चुनांचे अल्लामा वाकदी वहां से लेकर निकले, अभी अपने घर नहीं पहुंचे कि बीवी को पता चला कि मामला बड़ा गर्म था, इतना गर्म था कि आज मुझे शायद निकलना पड़ता, लेकिन अल्लामा वाकदी ने एक हिकमत के साथ गुस्से को खत्म कर दिया और मेरे शौहर का दिल साफ कर दिया। तो बीवी बहुत खुश हुई और बीवी ने भी दूसरे रास्ते से 200 दीनार अल्लामा वाकदी के घर भेजा। अब 400 दीनार उस जमाने का, 400 दीनार उस जमाने का बहुत ज्यादा हुआ। अब जब ये 400 दीनार लेकर अल्लामा वाकदी घर में पहुंचे तो बीवी होती है, उसने कहा, हजरत आज क्या बात है, पूरा थैला भरा हुआ 400 दीनार कहां से मिल गया? तो इन्होंने कहा कि बात यह कि आज बादशाह उसके मलका में ठन गई थी, लड़ाई कुछ हो गई थी, मैंने कॉम्प्रोमाइज करा दिया, मैंने दिलों को मिला दिया, तो उस पर मुझे ये मिला है, तो बीवी कहने लगी अच्छा है, कभी कभी ये लड़ा करें और हमको 400 मिला करें, कभी कभी ये लड़ा करें और हमको 400 मिला करें। ये अंदर से बीवी कहती है। मैं इस वाक्य से आपको सुनाना चाहता हूं कि चाहे बादशाह का दरबार क्यों ना हो, बादशाह के घर में रहने वाली मलका क्यों ना हो, वहां ये बात आएगी कि आपने मेरे साथ कुछ नहीं किया, मगर खैरुकुम खैरुकुम ले अहले, सबसे बेहतर है इंसान जो अपने घर वालों के लिए बेहतर हो। अगर ये 6 बातें हमारे घर की जिंदगी में जितने भी फैमिली मेंबर हैं वो 6 बातों को अगर जहन में रखेंगे तो इंशाअल्लाह हमारे घर का माहौल कभी खराब नहीं हो सकता, हमारे घरों में कभी इख्तिलाफ नहीं हो सकता, हमारे घरों में हमेशा एक दूसरे के साथ जुड़कर मोहब्बतों के माहौल में रहने का घर का मिजाज बनेगा। और हमारे बाज़ बुजुर्गों ने कहा कि ये 6 बातों के साथ साथ चंद बातों का और भी ख्याल कर लिया जाए, चंद बातों का और भी ख्याल कर लिया जाए तो घर जो है जन्नत का नमूना बन जाता है। वो 6 बातें क्या हैं? पहली बात यह है कि आपस में रहने वालों में गिल यानी कीना ना हो, कोई किसी से कीना ना रखे, आपस में औरतें एक दूसरे के साथ बिल्कुल कीना ना रखें, बल्कि हमेशा एक दूसरे के साथ दिलों को साफ रखें। घर के अफराद जितने मर्द हजरात वो आपस में दिलों को साफ रखें, औरतें आपस में दिलों को साफ रखें, और मर्द औरत, औरत मर्द, ये आपस में दिलों को साफ रखें, कीना ना रखें, दिलों को कीना ना रखें, तो गिल इंसान के दिल में ना होना चाहिए। पहले नंबर पे कीना ना हो। नंबर 2, दिलों के अंदर गुरूर ना हो, यानी बड़ापन ना हो। अब चंद औरतें हैं, कोई औरत मालदार घर से आ गई, कोई जरा लो क्लास से आ गई, हर तरह की औरतें घर में आ गई। अब वहां जाहिर बात है मालदार या हुस्न जमाल की पैकर, अगर उसके दिल में गुरूर आ गया, अगर उसके दिल में किब्र आ गया, बड़ाई आ गई, तो इस सूरत में घर का माहौल खराब हो जाएगा। तो दिलों में कीना और गिल ना हो, दिलों के अंदर गुरूर ना हो। नंबर 3, इंसान के जहनो मिजाज में गुस्सा ना हो। नंबर 4, घर के अफराद में एक दूसरे के साथ मोहब्बत में गुलू ना हो। मां अपनी बेटी के साथ मोहब्बत में गुलू कर जाती है, कभी शौहर अपनी बीवी के साथ मोहब्बत में गुलू कर जाता है, इस गुलू की वजह से मां का दिल टूटता है। तो गुलू भी ना होना चाहिए, गुस्सा भी ना होना चाहिए, गीबत भी ना होनी चाहिए। तो जिस घर में गीबत ना हो, जिस घर में गुरूर ना हो, जिस घर में गुस्सा ना हो, जिस घर के अंदर कीना ना हो, और आखिरी बात, जिस घर में आपस में गफलत ना हो। गफलत के माने भूल जाना, लापरवाह हो जाना। शौहर ने बीवी से कुछ कहा, सास ने बहू से कुछ कहा, बीवी ने शौहर से कुछ कहा, अब वो भूल गया और भूल कर वो काम नहीं किया। आज भूल गया, नहीं हुआ, फिर कल भूला, नहीं हुआ। जब ये गफलत का माहौल होता है तो फिर दिलों के अंदर दूरी पैदा होती है। लिहाजा हमेशा एक दूसरे का ख्याल इंसान करेगा तो इस सूरत में ख्याल करने के नतीजे में हमेशा घर का माहौल जन्नत नुमा बनता है। आज मेरे दोस्तों, हजारों नहीं लाखों घरों को आप देखें जिस घर के अंदर ऐसी चीजें होती हैं, घर हमेशा टूटता होता है। मगर इन तमाम बातों का खुलासा निकाली, वक्त भी हो रहा है, तमाम बातों का खुलासा आप निकाली, खुलासा भी अल्लाह ताला ने हमारे इस बॉडी के अंदर रख दिया है, जिस्म में अल्लाह ने रखा है। अल्लाह ने हमारे जिस्म का एक स्ट्रक्चर और जो इसकी तख्लीकी अंदाज है ऐसा बनाया है कि यही हमको बता देता है कि आपके लिए क्या सबसे बेहतरीन रास्ता है। देखिए, इंसान को अल्लाह ने बनाया तो ये सारे जो आज़ा हैं, जो जिस्म के अलग अलग पार्ट्स पुर्जे हैं, ये जितने भी पार्ट्स पुर्जे जिस्म के हैं, 360 या उससे ज्यादा कम, जितने भी पार्ट्स पुर्जे हैं, ये सब पार्ट्स पुर्जे एक दूसरे के साथ बिल्कुल जुड़े हुए हैं। गोश्त हड्डी के साथ, और उंगली अपने कलाई के साथ, और ये कलाई अपने केहुनी के साथ, ये नीचे का हिस्सा ऊपर के साथ, गर्दन से उसका सर जुड़ा हुआ, ये सारे हिस्से एक दूसरे के साथ जुड़े हुए हैं। ये कौन सी चीज है, कौन सा पावर है, जो पावर वो चीज इंसान के सारे आजा को जोड़े हुए है? आप कहेंगे वो सारे आजा को जोड़ने वाली चीज को हम रूह कहते हैं। ये जो हमारे जिस्म के अंदर रूह है, ये सारे आजा को जोड़े हुए है। जब हमारे जिस्म से रूह निकल जाती है, जिस्म से रूह निकल जाती है, तो फिर सारे आजा बिखरने लगते हैं, گوشت ہڈیوں سے الگ ہونے لگتا ہے، ہڈیاں دوسرے ہڈیوں سے الگ ہونے لگتی ہیں، پورا جسم بکھر جاتا ہے، صرف بکھرتا نہیں بدبودار ہو جاتا ہے۔ معلوم یہ ہوا کہ یہ سارے اعضا اور اعضا کے سارے پارٹس پرزے، اس کو جوڑنے کے لیے اللہ تعالیٰ نے ایک ہی چیز بنائی ہے، اس کو ہم روح کہتے ہیں۔ اسی طرح اللہ تعالیٰ نے ہمارے گھروں کے سارے افراد کو جوڑنے کے لیے اور گھر کو بکھرنے سے بچنے کے لیے جو بنیادی طور پہ اللہ نے ہمیں روح دی ہے، وہ روح کو روح شریعت کہا جاتا ہے۔ جب تک کہ ہماری زندگی میں شریعت نہ ہو، جب تک کہ ہماری ذریعے ہمارے گھر میں اطاعت نہ ہو، فرما برداری نہ ہو، شریعت کا بول بالا نہ ہو، شریعت ہماری نگاہ میں سب سے زیادہ اہم نہ ہو، اس وقت تک ہمارے گھر کا ماحول بہتر نہیں ہو سکتا۔ اگر ہم اور آپ دنیا کے اس ماحول کو بہتر سمجھیں گے، اسکول میں پڑھنے والے طلباء اپنے اسکول کی تعلیم کو ہی سب سے زیادہ بہتر سمجھیں گے، قرآن و حدیث کے مقابلے میں اگر دنیا کی تعلیم کو سب سے بہتر، دنیا کی تہذیب کو سب سے بہتر، دنیا کے کلچر کو سب سے بہتر سمجھیں گے، تو یاد رکھو کبھی آپ کامیاب نہیں ہو سکتے اور کبھی بھی دل کا سکون آپ کو نہیں مل سکتا۔ آپ دنیا کی تعلیم حاصل کیجئے، آپ کالج میں ضرور جائیے، آپ دوسری جگہوں پر ضرور ٹیوشن لیجیے، مگر اس کے ساتھ ساتھ آپ کے دل کے اندر جو اسلامک کلچر ہے، جو اسلامک تہذیب ہے، جو اسلام کا طور طریقہ ہے، جو اسلام کے احکام ہیں، جو انسان جو اسلام کے اعمال ہیں، وہ سارے اعمال، وہ سارے اخلاق، وہ ساری تہذیب، وہ سارا کلچر، وہ سارا رہن سہن آپ کی نگاہ میں سب سے افضل، سب سے بہتر آپ کی نگاہ میں ہونا چاہیے۔ اگر آپ نے دنیا کے ماحول کو، دنیا کی تہذیب کو، دنیا کے طور طریق کو اگر آپ نے بہتر سمجھا، قرآن کے مقابلے میں، حدیث کے مقابلے میں، دین کے مقابلے میں، شریعت کے مقابلے میں، اور اللہ نے ہمیں آپ کو زندگی گزارنے کا جو پاکیزہ اور صاف ستھرا ایک ماحول اللہ نے دیا ہے، اگر اس کو ہم نے کم تر سمجھا، تو یاد رکھیں ہمارے ایمان کی خیر نہیں ہے۔ آج کالج میں پڑھنے والے بہت سارے طلبا، اسکول کے ماحول سے نکل کر کالج میں جانے والے بہت سے طلبہ یہ سمجھتے ہیں کہ اسلام کے اندر یہ حکم کیوں ایسا ہے، بظاہر اس کے مقابلے میں فلاں وہ بہتر ہے، اور اسلام کی اس تہذیب اور کلچر کے مقابلے میں فلاں کلچر بہتر ہے، اس کی کیا ضرورت ہے، پردے کی کیا ضرورت ہے، پانچ وقت نماز پڑھنے کی کیا ضرورت ہے، سنت کا لحاظ رکھنے کی کیا ضرورت ہے، سر پہ ٹوپی رکھنے کی کیا ضرورت ہے۔ آپ میرے عزیز طلبہ اس نصیحت کو یاد کر کے جائیں، آپ عمل کریں یا عمل نہ کریں یہ ایک الگ مسئلہ ہے، کم سے کم آپ ایک مومن ہیں، آپ اپنے مزاج، اپنی فکر، اپنے سوچ، اپنے مینٹل کے اعتبار سے آپ پکے سچے مسلمان اس وقت ہیں، اس وقت آپ سچے پکے مومن ہیں جبکہ اسلامک کلچر، اسلامک چیزوں کو آپ دنیا کی تمام چیزوں کے مقابلے میں سب سے بہتر اور افضل سمجھتے ہوں۔ چاہے آپ کے سامنے اس کی لاجک نہ آئے، چاہے آپ کو اس کا فائدہ سمجھ میں نہ آئے، چاہے آپ کو آپ کے سامنے اس کی ریزن آپ کے سامنے نہ آئے، لیکن آپ مومن ہیں، ایمان والے ہیں، آپ کے ایمان کا تقاضا یہ ہے کہ آپ کو جو ایمان ملا، جو شریعت ملی، جو تہذیب ملی، جو لباس ملا، جو انداز ملا، جو کھانے پینے کا طریقہ ملا، جو استنجا خانے میں جانے، استنجا خانے سے نکلنے کا جو طریقہ ملا، بازار میں چلنے کا جو طریقہ ملا ہے، اسی طریقے کو، اسی کلچر کو، اسی انداز کو آپ کو سب سے بہتر سمجھنا پڑے گا، تب جا کر آپ کا ایمان محفوظ رہے گا، ورنہ کہیں ایسا نہ ہو کہ آپ ذہنی اعتبار سے ارتداد کے راستے پر چلے جائیں اور وہ حدیث سامنے آ جائے، صبح انسان مومن ہوگا، شام ہوتے ہوتے کافر ہو جائے گا، شام میں انسان مومن ہوگا اور صبح ہوتے ہوتے کافر ہو جائے گا۔ اس لیے میرے عزیز طلبہ، آپ کو یہ موقع دیا گیا ہے، یہ موقع بڑا قیمتی موقع ہے، یہ موقع بہت قیمتی موقع ہے، ہزار مبارک بات کے لائق ہیں وہ اللہ کے بندے جنہوں نے اپنی فکروں کے ساتھ، اپنی محنتوں کے ساتھ، اپنے اوقات کے ساتھ، اپنے مال و زر کے ساتھ اس کام کو لیا انہوں نے، اور اس کام کو اٹھایا، اور اتنا بڑا مجمع انہوں نے جمع کیا۔ ताकि कौम के पढ़ने वाले, नई नस्ल के पढ़ने वाले बच्चे, उनका ईमान महफूज रहे, उनका जहन महफूज रहे, उनकी सोच महफूज रहे, उनके अंदर इस्लामी अकायद आ जाए, इस्लामी अहकाम, इस्लामी अखलाक उनके अंदर आ जाए, इसकी इन्होंने कोशिश की है। यह कोशिश हजार सताइश के लायक है। मैं इन तमाम अहबाब को मुबारकबाद भी देता हूं और आए हुए जितने हमारे तलबा स्टूडेंट्स हैं उनसे कहता हूं कि आप यहां के कयाम को, एक एक लम्हे को आप कीमती समझें, एक एक लम्हे को आप महीने के बराबर समझकर उसको समझने और उसको अपने जहन में बसाने और अपने आप में याद करने की कोशिश करें। आखिरी एक दो बात सुनकर मैं अपनी बात को खत्म करूंगा कि इसी के साथ साथ चाहे औरतें हों चाहे मर्द हों, घर के जितने अफराद हैं उन्हें अपने घर के माहौल को बनाने के लिए और जन्नत के माहौल, जन्नत का नमूना बनाने के लिए इन चीजों को हमें अपनाना पड़ेगा, अपने दिल को कुशादा बनाना पड़ेगा, अपने दिल में हरेक को बसाना पड़ेगा, अपने दिल में हरेक को जगह देना पड़ेगा, वरना आपको अफसोस होगा। कितने सदमे की बात है, कितने अफसोस की बात है, कितने ही रंज की बात है कि आप कोर्ट में चले जाएं, अदालत में चले जाएं, सैकड़ों बुरका पोश, बुरका पहने हुई हमारी बेटियां, बुरका पहने हुई हमारी बहनें वो कोर्ट के दरवाजे को खटखटा रही हैं। क्या मतलब, क्यों ऐसा हो रहा है? क्या हमारी जिम्मेदारी नहीं है? क्या हम यहां तक गिर गए कि हम कोर्ट के दरवाजे तक बुरका पहनकर जाएं और शौहर इस लिबास में बुरक अदालत के दरवाजे पर चक्कर लगा रहा हो? यह उसी वक्त होता है जबकि तालीम ना हो, एजुकेशन ना हो, सही समझ ना हो, तौर तरीका ना हो, यह उसी वक्त होता है। आज इस पर भी नजर रखने की जरूरत है कि हमारी कोई बहन कोर्ट के दरवाजे तक न जाए। उसको अगर तकलीफ है तो अपने खानदान के लोगों, अपने समाज के लोगों के पास अपनी तकलीफ को रखे, उस तकलीफ को दूर करने की कोशिश करे ताकि उसका मामला किसी दूसरों के पास न पहुंचे और कोर्ट के दरवाजे तक जा जाकर वो इस लिबास में जाकर इस्लाम की बदनामी का जरिया न बने। बहरहाल ये बातें घर के ताल्लुक से मैंने कही हैं। आखिरी बात यह है कि घरों के माहौल को बिगाड़ने वाली एक और चीज वो ये है कि आज हमारा नौजवान तबका अपने घरों में जब जाता है तो अपने घरों में जाकर अपने मोबाइल पे लगा होता है, अपने मोबाइल पे लगा होता है। घर में बच्चे भी हैं, घर में बीवियां भी हैं, घर में मां बाप भी हैं, वहां मोबाइल पे लगा होता है। चलो थोड़ी देर बात में लगा है, ये काबिल कबूल, उसके बाद फिर वो कहीं मोबाइल में कहीं और चला जाता है। अब अपने मोबाइल में कुछ और देखता होता है। क्या माएं, बहनें, बेटियां, बीवियां क्या इस बात को गवारा कर सकती हैं? क्या इस बात को बर्दाश्त कर सकती हैं कि हमारे घर के मर्द मोबाइल में कहीं से कहीं जा रहे हों, मोबाइल में कहीं से कहीं गंदी चीजों को देख रहे हों? अल्लाहु अकबर, कभी यह नहीं हो सकता। आज अगर हम अपने मोबाइल में गलत चीजों को देखते हैं तो इस ख्याल को जहन से निकाल दीजिए कि घर की औरतें आपके सामने मोहब्बत से पेश आएंगी। अल्लाह की तरफ से ये नफरतें डाली जाती हैं, अल्लाह की तरफ से दिलों में दूरी डाली जाती है। जब हम घर के अंदर मोबाइल में गलत चीजें देखते हों, बीवी मौजूद एक तरफ बैठी हुई है और शौहर अपने घरों में अपने मोबाइल में कुछ से कुछ देख रहा है, फिर कैसे मोहब्बत का माहौल पैदा होगा? नफरत ही नफरत होगी। अब शौहर कहता है बीवी नहीं मानती, बीवी कहती शौहर नहीं सुनता। दर हकीकत इस गुनाह कबीरा की वजह से ऊपर से नहुसत आ रही है, ऊपर से बेबरकती आ रही है। लिहाजा अपने घरों में जाकर घरों के माहौल को बर्बाद न कीजिए, घर में जाकर सुकून के साथ रहिए, मोहब्बतों उल्फतों के साथ रहिए। अल्लाह ताला हमें आपको इन बातों पर अमल करने की तौफीक अता फरमाए। और इसी के साथ आखिरी एक दो बात सुनाना है। तलबा इस तरह बैठ जाएं जैसे नमाज के अंदर बैठते हैं। आखिरी बात मोमिन की यह है कि वह हमेशा अपने अल्लाह के सामने, अपने अल्लाह के सामने अपने गुनाहों और अपनी कमी, अपनी कोताही, अपने गुनाह अपने कमी कोताही की माफी चाहता रहे। जब बंदा उससे कुछ ना कुछ कोताही होगी, एक औरत अपने खुदा के सामने आंसू बहाती है, एक जवान अपने खुदा के सामने आंसू के कतरे बहाता है, अपनी जिंदगी अपनी जवानी के करतूत पर अल्लाह के सामने कुछ ना कुछ रो धो लेता है तो परवरदिगार उसके दिलों को साफ कर देते हैं, परवरदिगार उसके गुनाहों को मिटा देते हैं। शर्त यह है कि इंसान टूटी हुई आंखों को लेकर, टूटा हुआ दिल को लेकर, आंसू के कतरे को लेकर इंसान अल्लाह के सामने हाजिर हो। نبی اکرم صلی اللہ علیہ وسلم کی محفل لگی ہوئی تھی, آپ کچھ واعظ و نصیحت فرما رہے تھے, پیچھے ایک صحابی کالا کلوٹا, ایک صحابی گھنگریالے بال والا ایک صحابی آ کر پیچھے بیٹھے, اور بیٹھنے کے بعد وہ رونے لگے, بیٹھنے کے بعد وہ رونے لگے. جبرائیل تشریف لائے, اور جبرائیل تشریف لانے کے بعد پوچھا, پیارے آقا سب کے سب یہاں بیٹھے ہیں, پیچھے ایک صحابی کالا کلوٹا وہ رو رہا ہے. آپ نے فرمایا اس کالے کلوٹے کو اپنا غم یاد آ گیا, وہ اللہ کے عذاب سے, اللہ کی پکڑ سے, جہنم کے انگارے کو سوچ کر وہ رو رہا ہے. حضرت جبرائیل نے کہا, پروردگار نے مجھے بھیجا اور یہ کہا کہ جبرائیل جاؤ میرے نبی سے کہہ دینا میرا ایک بندہ اپنی زندگی کو یاد کر کے, اپنے گناہوں کو یاد کر کے, اپنی کمی کوتاہی کو یاد کر کے, میرا وہ بندہ رو رہا ہے, میرا بندہ آنسو بہا رہا ہے, جاؤ میرے نبی کے پاس اور کہہ دینا اس ایک کے رونے کی وجہ سے میں نے پوری محفل کو معاف کر دیا, پوری مجلس کو میں نے معاف کر دیا. جو پاک پروردگار اپنے بندوں کی تمام کمی کوتاہی کو, اس کی غلطی کو, اس کے گناہوں کو, چاہے اس کا تعلق انسان کے گھر سے ہو یا گھر کے باہر سے ہو, اگر اللہ رب العزت ایک کے رونے پر تمام کے گناہوں کو معاف کر دیتا ہے, تو اگر اللہ کے سامنے بوڑھے بھی روتے ہوں, جوان بھی روتے ہوں, بچے بھی روتے ہوں, امید ہے کہ پروردگار اس آنسو کے قطرے پر اللہ تعالیٰ امت کو معاف کر دیں گے, پورے خطے کو معاف کر دیں گے. اے میرے جوان بچوں, میرے ساتھیوں, آج آپ دیکھیں پوری دنیا پریشان ہے, امت کے افراد پریشان ہے, ہر جگہ ذلت و رسوائی کا معاملہ ہے, ہر جگہ ظلم و ستم کا معاملہ ہے. ایسے ماحول میں جبکہ ہر طرف ظلم ہے, زیادتی ہے, دشمنی ہے, نفرتیں ہیں, اور ہر طرف گناہ ہی گناہ ہے, تو کیا ایسے ماحول میں ہماری آپ کی ذمہ داری نہیں بنتی کہ ہم خدا کے سامنے آنسو کے چند قطرے بہا کر اللہ کے سامنے پیاری امت کے لیے مغفرت کی دعا کریں. نبی اکرم صلی اللہ علیہ وسلم نے, نبی علیہ الصلوۃ والسلام نے طائف جا کر جو پتھر کھائے تھے, جو خون کا قطرہ سر سے بہتا ہوا آپ کے قدم تک آیا تھا, وہ صرف طائف والوں کے لیے نہیں تھا, ہمارے اور آپ کے لیے بھی تھا. نبی علیہ الصلوۃ والسلام نے میدان احد میں, جو میدان احد میں آپ کے دندان مبارک شہید ہو گئے, اور جو خون کے قطرے بہے, وہ خون کا قطرہ وہ صرف ان کے لیے نہیں تھا, ہمارے اور آپ کے لیے بھی تھا. اگر پیارا نبی نہ ہوتا, پیارے نبی کی دعوت نہ ہوتی, پیارے نبی کی آہو زاری نہ ہوتی, پیارے نبی کی دعائیں نہ ہوتی, تو آج پتہ نہیں ہم اور آپ کس حال میں ہوتے. جو پیارا نبی امت کے لیے رو رہا تھا, آج اسی پیارے نبی کی امت پوری دنیا میں پریشان, پوری دنیا میں ذلیل, پوری دنیا میں پریشان حال ہے. اس پریشان امت کے لیے آج ضرورت ہے کہ ہم خدا کے سامنے دعائیں کریں. آپ نے سنا ہوگا میدان بدر میں نبی علیہ الصلوۃ والسلام سجدے میں گئے, اور سجدے میں جا کر آپ نے دعا کیا تھا اور یہ کہا تھا, پروردگار اگر آج آپ نے, پروردگار اگر آج آپ نے امت کے لیے فیصلہ نہیں کیا, امت کی حفاظت کا فیصلہ اللہ آپ نے نہیں کیا, اور دشمن کے حوالے یہ سب کے سب ہو گئے, لم تعبد علی الارض ابدا, اللہ اب اس روئے زمین پر آپ کے لیے کوئی عبادت کرنے والا نہیں ہوگا. جب آپ نے یہ کہا, حضرت ابوبکر آگے بڑھے, آپ کی کمر کو پکڑ لیا اور کہا, پیارے آقا بس کیجئے, آپ نے تو ایسی دعا کر دی, عرش ہل گیا, آپ بس کیجئے. نبی علیہ الصلوۃ والسلام کھڑے ہو گئے. پروردگار نے اس بدر کے میدان میں کیا معاملہ فرمایا تھا, کیسی نصرت فرمائی تھی, آج ضرورت ہے اس بات کی کہ آج ہماری ماؤں پر, ہماری بیٹیوں پر, ہماری لڑکیوں پر, ہماری بہنوں پر, ہمارے جوانوں پر, ہماری دکانوں پر, ہر چیز پر دشمن کی نگاہیں پڑی ہوئی ہیں. آج تقاضا ہے, ضرورت ہے کہ امت کے جوان ہوں, امت کے بوڑھے ہوں, امت کا کوئی بھی ہو, ذرا امت کے واسطے آنسو کے چند قطرے تو گرائے, تاکہ کہیں ایسا نہ ہو کہ ہم غفلت میں پڑے رہ جائیں اور کل میدان قیامت میں ہمیں حضرت صہیب کے سامنے جواب دینا پڑے, حضرت ابو ذر کے سامنے جواب دینا پڑے, حضرت بلال کے سامنے جواب دینا پڑے, حضرت فاطمہ کے سامنے جواب دینا پڑے. حضرت فاطمہ اگر ہم سے, آپ سے یہ سوال کر لے, اے میرے نبی کے امتیوں, پیارے نبی نے کیا اسی لیے پتھر کھائے تھے, کیا اسی لیے پیٹ پر پتھر باندھے تھے کہ آج امت کی بیٹیاں مرتد ہو رہی ہیں, آج امت کی بیٹیاں जा रही हैं, ईमान को छोड़ के जा रही हैं, कुरान को छोड़ के जा रही हैं। मेरे अब्बू तो भूखे रहकर प्यासे रहकर कुफ्र से लोगों को निकाला, तुम पेट भर भर कर खाते रहे, तुमसे इतना भी नहीं हो सका कि कुफ्र तक जाने वालों की ईमान की हिफाजत के लिए तुमने आंसू के कतरे बहाए हों। यकीन जाने हजरत फातिमा ने अगर हमसे आपसे पूछ दिया, हम शर्मिंदा हो जाएंगे, हम रुसवा हो जाएंगे। अगर हजरत बिलाल रजी अल्लाह तआला अन्हु हम तलबा के सामने, हम उलमा के सामने खड़े हो गए और ये सवाल कर दिया, ऐ उलमा, ऐ तलबा, मैं भी हदीस पढ़ा करता था मगर मैं भूखो प्यास की वजह से, भूखो प्यास की वजह से मेरे मैं इतना भूखो प्यास होता था कि मैं बेहोश हो जाता था, बेहोशी में गिर जाता था, मगर फिर भी मैंने कुरान के दामन को नहीं छोड़ा, फिर भी हमने हदीस के दामन को नहीं छोड़ा, फिर भी अल्लाह के सामने सजदा रेज होने को नहीं छोड़ा, फिर भी अल्लाह के सामने दुआ करने को नहीं छोड़ा। और अल्लाह ने तुझे तो कभी एक वक्त का भूखा नहीं रखा, अल्लाह ने कभी एक वक्त का प्यासा नहीं रखा, तुमसे इतना भी ना हो सका कि सजदे में जाकर मेरे प्यारे नबी की उम्मत के खातिर आंसू के कतरे बहाते। यकीन जानो हजरत बिलाल के सामने हमारा आप, हजरत अबू हुरैरा के सामने हमारा आप शर्मिंदा और रुसवा हो जाएंगे। इसलिए जरूरत है कि आज की उम्मत सबसे ज्यादा मोहताज है, आज की उम्मत सबसे ज्यादा जरूरतमंद है कि उनके ईमान के लिए, उनके अकायद के लिए, उनके अखलाक के लिए, उनके दीन के लिए, इस्लामिक कल्चर की हिफाजत के लिए आज जरूरत है कि हम उसके लिए दुआएं करें, अल्लाह के सामने आंसू के कतरे बहाएं। इसलिए थोड़ी देर के लिए हमारा आप अपनी आंखों को बंद कर लें, सर को झुका लें, आंखों को बंद कर लीजिए, सर को झुका लीजिए, ख्याल कीजिए उस प्यारे अल्लाह ने हम पर कैसी कैसी नेमतें बहाई हैं, अल्लाह ने कैसी कैसी नेमतों से हमें आपको नवाजा है। अगर वो अल्लाह हमें ईमान वाले घर में पैदा ना करता तो पता नहीं आज हम कहां होते। अल्लाह अगर हमें ऐसा माहौल ना देता तो पता नहीं किन किन गुनाहों में हम डूबे होते। अल्लाह अगर आंखें ना देता तो हम अंधे होकर कहां कहां परेशान रहते। अगर अल्लाह हमें अपंग बना देता तो अपने बिस्तर पे किस तरह तड़पते रहते। मगर उस अल्लाह ने हर नेमतों से हमें आपको नवाजा, मगर हम थे कि अल्लाह के सामने बड़े से बड़े गुनाह करते रहे, नाफरमानी करते रहे, अल्लाह देखता रहा। हम अपने माँ बाप से नजर छुपाते रहे, अपने भाई बहन से नजर बचाते रहे, गुनाह पे गुनाह करते रहे, अल्लाह तो देख रहा था। अल्लाह का फरिश्ता कह रहा था, ऐ मेरे अल्लाह के बंदे, क्या तू दूसरों को बेहतर समझता है और अल्लाह को कमजोर समझ रहा है? क्या तेरा अल्लाह इतना कमजोर है कि उस खुदा के सामने जरी बनकर तो गुनाह पे गुनाह कर रहा है और माँ बाप से डरता है? अल्लाह अगर चाहता तो उसी बंद कमरे में हमारी आंखों को अंधी बना देता, अल्लाह चाहता हमारी जबान को बाहर निकाल देता, अल्लाह चाहता हमारे हाथ की उंगलियों को मोड़ देता, अल्लाह चाहता हमारे पांव को तोड़ देता, अल्लाह चाहता चेहरे को सियाह और काला बना देता, हम रुसवा जलील हो जाते। अल्लाह सुबह होती हम अपने कमरे के दरवाजे को ना खोलते, माँ खटखटाती, बेटा दरवाजा तो खोलो, ऐ माँ अब मैं चेहरा दिखाने के काबिल न रहा, अब मैं रुसवा जलील हो गया हूँ, मैं कैसे दरवाजा खोलूं, मेरा चेहरा काला पड़ गया, जबान बाहर निकल आई, मगर माँ माँ होती है, बेटा तू निकल हा, मैं फिर भी तुझे अपने सीने से लगाने को तैयार हूँ, अपने आंचल में छुपाने को तैयार हूँ। अल्लाह जिस तरह माँ उस हाल में भी अपने बच्चे को आंचल में छुपाती है फिर भी अल्लाह तैयार है, ऐ मेरे बंदे मैं तुझे अपनी रहमत में छुपाने को तैयार हूँ। जो अल्लाह इतना करीम, जो अल्लाह इतना करीम, जो अल्लाह इतना रहीम, जो अल्लाह इतना शफीक, वो आज भी हमें पुकार रहा है, कहाँ है मेरे बंदे, बताओ तुझे क्या चाहिए, तुझे इल्म चाहिए, तुझे एजुकेशन चाहिए, तुझे कर्जे से नजात चाहिए, तुझे बीमारी से सलामती चाहिए, तुझे फरावानी खुशहाली चाहिए, तुझे रहमत व मगफिरत चाहिए, आ जाओ मेरे पास दरबार में, आ जाओ हाथ फैला दो, आंसू के कतरे बहा दो, मैं तुम्हारे सारे गुनाहों को माफ कर दूंगा। जो अल्लाह सारे गुनाहों को माफ करने को तैयार है आज उसी अल्लाह के सामने हम हाथ फैलाने को तैयार। अल्लाह आज यहां छोटे मासूम बच्चे आए हुए हैं जिनकी माओं ने अपने जिनकी माओं ने अपने बच्चे को तैयार करके दो तीन दिन के लिए यहां इनके हवाले कर दिया, अल्लाह उन माओं का वास्ता कि उनके बच्चे को माफ करके कबूल फरमा दीजिए। अल्लाह जिन बाप ने अपने बेटों के लिए पैसे का इंतजाम करके उनको यहां तक भेजा, अल्लाह उन बाप के इस कुर्बानी का वास्ता अल्लाह इन बच्चों को कामयाब बना दीजिए। ए अल्लाह आपके जो बंदे यहां आए हुए हैं अल्लाह उनकी मेहनतों को कबूल फरमा लीजिए। अपनी जिंदगी को याद कीजिए, गुनाहों को याद कीजिए, ना देखिए हमारे दाएं बाएं कौन बैठा है, हम अगर आंसू के कतरे बहाएंगे हमारा फरिश्ता भी हमारे लिए रहमत की दुआ करेगा। अगर ऐसे माहौल में हमारे आंखों से आंसू के कतरे नहीं आए तो हमारे कंधे पर बैठा हुआ फरिश्ता वो भी तो हसरत करेगा, मैं किसके कंधे पर बैठाया गया, जिसके पास दिल नहीं पत्थर की सिल लगी हुई है, जिसके चेहरे में आंख नहीं पत्थर का टुकड़ा लगा हुआ है। अल्लाह अल्लाह कितने बंदे आए रो कर गए, ये कैसा बंदा जिसकी आंखों में आंसू नहीं है। अगर आज हमारे आंखों में आंसू नहीं है तो अल्लाह के सामने तड़पिए, ऐ मेरे अल्लाह अब मुझे वो आंख दे दे, अल्लाह वो दिल दे दे जो तेरे सामने रोता रहे। रो लीजिए आज अल्लाह के सामने, अल्लाह के सामने रोने में कोई रुसवा नहीं होता, कोई शर्मिंदा नहीं होता। दुनिया के दरबार में कोई जाता है कोई आंसू नहीं बहाता, अल्लाह के दरबार में आने वाले आंसू बहा बहा कर इज्जत पाते हैं। लिहाजा आज अपने लिए भी रोना है, अल्लाह तेरी उम्मत तेरे नबी की उम्मत के लिए भी रोना है, उम्मत की बेटियों के ईमान के लिए रोना है। आज रो लीजिए, आज पता नहीं कितना रोना आ जाए और वही रोना हमारी नजात का जरिया बन जाए। मैं तेरे सामने झुक रहा हूँ खुदा। सोच लीजिए एक स्टूडेंट अगर अपने सर के सामने झुक जाता है, प्रिंसिपल के सामने झुक जाता है, बड़ी से बड़ी गलती हो प्रिंसिपल उसे माफ कर देता है। एक हाकिम के सामने कोई झुक जाता है हाकिम भी नरम पड़ जाता है। अल्लाह बड़ा से बड़ा मुजरिम जो हर तरह का सपोर्ट लगा चुका मगर फैसला उसके खिलाफ, वो भी जब जज के सामने झुक जाता है निगाहें झुका देता है बदन को लूज कर देता है, हाकिम को रहम आ जाता है। जब दुनिया में ये मामला तो अल्लाह के बंदे अल्लाह के सामने झुक जाएं, आंखों को झुका दे सर को झुका दे, क्या अल्लाह नरम नहीं होगा? क्या अल्लाह हमारे फैसले अच्छे फैसले नहीं करेगा? यकीनन करेगा। मैं तेरे सामने झुक रहा हूं खुदा, मेरा कोई नहीं अल्लाह तेरे सिवा। आज सोचें अगर हमारा जनाजा निकला और हमारे अम्मी ने और हमारे अब्बू ने कफन पहनाकर रोते रोते हमारे जनाजे को अगर लोगों के कंधों पर सवार कर दिया और लोग हमारे जनाजे को लेकर कब्र के हवाले कराए, वहां बताओ मेरे स्टूडेंट साथियों वहां कोई दूसरा साथी तो नहीं होगा, वहां कोई दूसरा दोस्त तो नहीं होगा, वहां कौन होगा? वहां अल्लाह की रहमत ही हो सकती है। जो अल्लाह की रहमत वहां होगी उसी रहमत इलाही को हमें मांगना है। मेरा कोई नहीं अल्लाह तेरे सिवा। सच्चे दिल से इकरार कर लीजिए, एक बंदा पूरी जिंदगी गुनाह पे गुनाह करता रहा, पूरी जिंदगी गुनाह करता रहा, मौत आई अल्लाह ने उसे जन्नत दे दी। हजरत अली ने पूछा जन्नत कैसे मिली? कहने लगा मेरे पास तो कुछ नहीं मगर गुनाहों को याद करके अल्लाह के सामने रो लिया करता था, उसी रोने पर अल्लाह ने मुझे माफ कर दिया। जो अल्लाह रोने पर पूरी जिंदगी के गुनाहगार को माफ करता हो क्या हमें अल्लाह माफ नहीं करेगा? मैं गुनहगार हूं मैं खताकार हूं, मैं गुनहगार हूं मैं खताकार हूं, मैं सियाहकार हूं मैं सजावार हूं। कयामत का मंजर होगा, एक बेटा खड़ा होगा, बूढ़ी मां किनारे खड़ी है, बाप किनारे खड़ा है, फरिश्ता दौड़ेगा फरिश्ता जंजीर लेकर दौड़ेगा, बेड़ी लेकर दौड़ेगा, माँ अलग रो रही है, बाप अलग तड़प रहा है, मेरा बेटा जिसको मैंने आंचल में छुपा छुपा के दूध पिलाया, जिसको मैंने बाप से छुपा छुपा कर पैसे दिए, और मेरा बेटा आज जहन्नम में जा रहा है, मगर फरिश्ता दौड़ेगा, जवान बेटे को फरिश्ता बेड़ी लगाएगा, जंजीर पहनाएगा और वहां उसके गर्दन में तौक लगाएगा, मगर माँ बचाने नहीं आ सकती, बाप छुड़ाने नहीं आ सकता, बेटा मुड़ मुड़ कर अम्मी को देखेगा और पुकारेगा, अम्मी मैं जब कॉलेज स्कूल जाता तू छुपा छुपा के पैसे देते, आंचल अपने सर पे रखती थी, अम्मी आज नेकी दे दो, अम्मी आज हमें बचा लो, मगर माँ कहेगी बेटा यहाँ तो मैं नहीं बचा सकती हूँ, बेटा फिर आगे बढ़ेगा, फिर उम्मीद लगाकर माँ को ताकेगा, माँ चेहरा बदल लेगी, माँ रुख फेर लेगी, बाप को देखेगा, बाप अपना चेहरा हटा लेगा, अल्लाह जन्नत के दर जहन्नम के दरवाजे पर वही जवान बेटा पहुंचेगा, आखिरी मर्तबा फिर मम्मी को देखेगा, ऐ मम्मी अब तो जहन्नम का दरवाजा करीब आ गया, मगर माँ भी वहां साथ देने को तैयार नहीं है, मैं गुनहगार हूँ, मैं खताकार हूँ, मैं सियाहकार हूँ, मैं सजावार हूँ, मेरी तौबा है तौबा, मेरी तौबा है तौबा, ए मेरे इलाह, मेरी तौबा है तो सच्चे दिल से तौबा कर लो, अल्लाह तौबा कबूल करने के लिए ये शर्त नहीं लगाता, हाफिज़े कुरान होगा मैं उसकी तौबा कबूल करूंगा, अल्लाह कहते हैं मेरे बंदे 60 साल का गुनाह लेकर आओ, 70 साल के गुनाह लेकर आओ, बड़े बड़े गुनाह लेकर आओ, सच्चे दिल से तौबा करोगे, टूटे दिल से तौबा करोगे, आंखों के आंसू से तौबा करोगे, मैं तेरी तौबा कबूल कर लूंगा, जो अल्लाह इतना करीम आज वही अल्लाह, मेरी तौबा है तौबा ए मेरे इलाह, मुझ गुनहगार को सोचो जरा उस मंजर को जहां प्यारे आका भी तो होंगे, हजरत सहाबा भी तो होंगे, खानदान के लोग भी होंगे, बीवी बच्चे भी तो होंगे, अपने उस्ताद टीचर भी तो होंगे, मेरी तौबा मैं तो गफ्फार हूँ, तूने खुद ही कहा मेरा कोई नहीं अल्लाह तेरे सिवा, हाथ उठाइए अपने रूठे हुए रब को राजी कर लीजिए, आज दुनिया गुनाह पे गुनाह कर रही है, गुनाहों का समंदर बह रहा है, हम भी उसकी लपेट में आए हुए हैं, हम नहीं कह सकते कि इस सफेद लिबास में रहकर इस रोशन मस्जिद में बैठकर हमारा दामन दिल बिल्कुल पाक है, हम नहीं कह सकते, हम नहीं कह सकते कि मेरी जबान पाक है, नहीं कह सकते आंखें पाक है, नहीं कह सकते हाथ पाक है, नहीं कह सकते कदम पाक है, अल्लाह अगर तू शर्त लगा देता, कंडीशन लगा देता, मेरे घर में वही आए, मेरे सामने वही आए जिसकी जबान पाक हो, मुझसे वही मांगे जिसकी आंखें पाक हो, तो अल्लाह हम महरूम हो जाते, हम महरूम हो जाते हैं, मगर मेरे मौला तुमने हम महरूमी से बचाकर कहा मेरे बंदे आ जाओ, हाथ फैला दो, दामन उठा दो, आंसू के कतरे बहा दो, परवरदिगार मानने को तैयार है, اللهم لك الحمد كما ينبغي لجلال وجهك وعظيم سلطانك اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم جزا الله عنا محمدا صلى الله عليه وسلم ما هو أهله اے اللہ ہم بڑے گناہگار اللہ بڑے خطاکار اللہ بڑے رسوا اللہ بڑے ہی گناہگار اے اللہ گناہوں میں ڈوبے ہوئے اللہ ہم نے اپنی امی اور ابو سے بچا بچا کے بھی گناہ کر لیا لوگوں سے چھپا چھپا کر اللہ ہم نے گناہ کر لیا
अल्लाह बंद कमरे में हमने अपनी उंगलियों से मोबाइल को ओपन कर कर के अल्लाह जैसा पिछले लोगों को ख्याल नहीं आया था अल्लाह ऐसे गुनाह देख चुके मेरे मौला। छोटी उम्रों में हमारे बड़ों को उन गुनाहों का ख्याल भी नहीं आया था अल्लाह ऐसे गुनाह कर चुके मेरे मौला। तू देख रहा था कंधे पर बैठा फरिश्ता शर्मिंदा हो रहा था, ए अल्लाह का बंदा क्या कर रहा है, तू क्या देख रहा है, कहां जा रहा है अल्लाह। फरिश्ता हैरान था मगर हम गुनाहों में डूबे रहे। अल्लाह मुझे माफ फरमा दे मेरे मौला, माफ फरमा दे मेरे मौला, माफ फरमा दे। ए अल्लाह बड़े गुनाहों को माफ फरमा, छोटे गुनाहों को माफ फरमा अल्लाह, रास्ते के गुनाहों को माफ फरमा, स्कूल कॉलेज के गुनाहों को माफ फरमा, घर के गुनाहों को माफ फरमा, रातों दिन के गुनाहों को माफ फरमा अल्लाह। हम बड़े गुनाहगार हैं अल्लाह, जाहिर में आपके बंदे हैं बातिन में निहायत गंदे हैं अल्लाह। अगर ये गंदगी जाहिर हो जाए, अगर ये गंदगी जाहिर हो जाए, घर लौट कर जाएंगे अगर ये गंदगी जाहिर हो गई, बाप धक्के देकर निकाल देगा, बाप धक्के देके भगा देगा, लेकिन माँ पीछे के दरवाजे से बुला लेती है, आंचल में छुपा लेती है, तेरा बाप बड़ा नाराज है, मगर माँ की ममता के माँ बुलाकर आंचल में छुपाती है। ए अल्लाह तू 70 माओं से ज्यादा कर्म करने वाला, 70 माओं से ज्यादा तू रहम करने अल्लाह जी माँ से ज्यादा कर्म करने वाला अल्लाह, हमारे गुनाहों को छुपा दे, हमारे गुनाहों को माफ फरमा दे अल्लाह। ये गुनाह कर कर के हमने बहुत सी नेमतों को खो दिया है अल्लाह, हमें वो नेमतें अता फरमा दे अल्लाह। हम याद करते हैं भूल जाते हैं अल्लाह, हमारा जहन कमजोर हो गया, हमारी याददाश्त कमजोर हो गई, मेमोरी पावर हमारे कम हो गए अल्लाह, गुनाह पे गुनाह होता रहा, कमजोरी आती गई अल्लाह, हमें कुव्वत हाफिज़ा अता फरमा दे। अरे अल्लाह पूरी उम्मत को माफ फरमा, उम्मत की माँ बहनों को माफ फरमा, उम्मत के जवानों को माफ फरमा। ए अल्लाह आज हमारे गुनाहों का नतीजा है अल्लाह, गुनाहों का नतीजा है आज दुनिया में फितने पे फितने आ रहे हैं, दिलों में नफरतें आ रही हैं अल्लाह, हमारे गुनाहों को माफ फरमा कर दिलों से नफरतों को दूर फरमा दे, फितनों से हिफाजत फरमा दे, हमारी बच्चियों और बच्चों के ईमान की हिफाजत फरमा, अखलाक की हिफाजत फरमा अल्लाह, हमारे घरों को जन्नत का नमूना बना दे अल्लाह, हमारे घरों में जन्नत की खुशियां अता फरमा दे अल्लाह, हमारे घरों को उल्फतों और मोहब्बतों का गहवारा बना दे अल्लाह, हमारे घरों में मोहब्बतों के फूल लगा दे अल्लाह, दिन घरों से नफरतों को दूर फरमा दे अल्लाह। जितने बच्चे यहाँ पर तलबा हैं, हुफाज हैं या स्कूल के पढ़ने वाले अल्लाह, उनकी उम्मीदों से ज्यादा उनको अपने इल्म में अपने मैदान में तरक्की अता फरमा, हर नाकामी से उनकी हिफाजत फरमा, फेल होने से उनकी हिफाजत फरमा ए अल्लाह। और जो ये माहौल बनाया गया है इस माहौल से पूरा पूरा हमें फायदा उठाने की तौफीक अता फरमा अल्लाह, हमारे घरों में खैर व बरकत अता फरमा, सलामती अता फरमा, बीमारों को शिफा नसीब फरमा, मकरूजों के कर्जे अदा फरमा, हमारे घरों के अंदर हर किस्म के खैर व भलाई और रहमत व बरकत नाजिल फरमा ए अल्लाह। पूरी उम्मत को हर किस्म की परेशानियों से महफूज फरमा, हरमैन की हिफाजत फरमा, बैतुल मुकद्दस मस्जिद अक्सा की हिफाजत फरमा, उलमा अइमा हुफाज दीन के काम करने वाले दाई हजरात अल्लाह तमाम की हिफाजत फरमा ए अल्लाह। जो मांगा वो भी अता फरमा, जो मांगने से रह गया अल्लाह वो भी अता फरमा ए अल्लाह। अब यहाँ आज की आखिरी मजलिस है अल्लाह, सुबह से लेकर शाम तक कोई फकीर अगर मस्जिद के दरवाजे पर बैठा हुआ हो, घर लौट रहा हो, अगर उसको आधी रोटी का टुकड़ा भी अगर किसी ने नहीं दिया तो उसके छोटे छोटे बच्चे घर पहुंचने पर कहेंगे मेरा फकीर बाप कितना बदनसीब है कि सुबह से शाम तक लगा रहा मगर आधी रोटी का टुकड़ा भी नहीं मिला। अल्लाह सुबह से शाम तक हम आपके घर में रहे अल्लाह, अगर आपकी रहमत न मिले, आपकी मगफिरत न मिले, आपकी मोहब्बत न मिले, आपकी मारिफत न मिले, आपकी खशियत न मिले, तो अल्लाह उस फकीर से ज्यादा हम बदनसीब हो जाएंगे। ये अल्लाह बदनसीबी से बचाकर वो तमाम अता फरमा जो मांगा है, वो तमाम अता फरमा जो नहीं मांगा अल्लाह, हम में से जिनके वालिदैन गुजर चुके उनकी मगफिरत फरमा, उनके दर्जात को बुलंद फरमा, जो जिंदा उनको सेहत आफिया सलामती अता फरमा, इस इदारे को इस इदारे के तहत काम करने वाले तमाम अफराद को बेहतरीन बदला नसीब फरमा। सल्लल्लाहु अलैहि वाला आलिही व सहबिही अजमईन बिरहमतिका या अरहमर रहीमीन।